श्रोतावृन्द नमस्ते श्रोतावृन्द कार्यक्रम हाम्रो चौतारी लिएर आज म विपन भण्डारी यहाँहरू माझ उपस्थित भइसकेको छु। न्युजिल्यान्ड नेपालीज एसोसिएसनको प्रस्तुति हाम्रो चौतारी यहाँहरू माझ आउने गर्छ न्युजिल्यान्डको प्लानेट एफएमबाट 104.6 आउने प्लानेट एफएमबाट यहाँहरूले यो कार्यक्रम हरेक शुक्रबार सुन्न सक्नुहुन्छ। विगत 13 वर्षदेखि अनवरत रूपमा यहाँहरू माझ आइरहेको हाम्रो चौतारी नेपाली भाषामा प्रसारण हुने एकमात्र नेपाली भाषी कार्यक्रम हो र यस कार्यक्रममा यहाँहरूलाई हामी गीत संगीतको साथसाथै जानकारीमूलक प्रस्तुतिहरू पनि राख्ने जमर्को गर्दै आइरहेका छौं र आज पनि यहाँहरूलाई विभिन्न किसिमको जानकारी र केही मिठा मिठा गीतहरू ले मनोरञ्जन गराउनेछु र आज हामी नेपालको बारेमा पनि कुराकानी गर्दैछौँ र यहाँहरूलाई थाहै छ मेरो एकदमै अनन्य मित्र इन्द्राचार्य आज म उहाँसँग कुराकानी गर्दैछु एकदमै इन्फर्मल अनौपचारिक कुराकानी गर्दैछु तर कार्यक्रमलाई रोचक र रमाइलो र चाखलाग्दो बनाउने प्रयास पनि गर्दैछु तर कार्यक्रमको सुरुवातमा भने यो एउटा मिठो गीत
को टोरीले यस्तोरी मोरीलाई बाँधिया छ तेरी नाच गाउन मन लाग्यो चु चु नाजिम भेर हतैमा रस्तामा डुबेर अरू म कसरी माया तिम्रै नै हुँ म चु चु नाना समझिने मन छैन नाम भन्नु त्यो मनले भने त हो नि चु चु मायाको डोरीले यस्तोरी मौरीलाई बाँधिया छ फेरि नाच गाउन मन लाग्यो चु चु नाना love you forever and ever, need you forever and ever, and we'll be always together. Oh, Anita, let's have a love that tastes so, like to love your imagination. Let's make a world laugh in the nation. मायाको डोरीले यस्तोरी मोरीलाई बाँधिया छ तेरि नाच गाउन मन लाग्यो चु चु नाना
यो मिठो गीत पछि कार्यक्रम हाम्रो चौतारीमा यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज कार्यक्रममा म मेरो अनन्य मित्र नेपालको वरिष्ठ पत्रकार इन्द्र आचार्यलाई स्वागत गर्न चाहन्छु। इन्द्रजी कार्यक्रममा स्वागत छ।
हजुर विपनजी एकदमै हार्दिक आभार धन्यवाद। धेरै पछि हामी यसरी श्रोतामा पुग्न पाएका छौँ। म सबै श्रोताहरूलाई पनि हार्दिक नमन गर्दछु नेपालदेखि नै। धेरैले सुनिराख्नु भएको छ, तपाईँको प्रोग्राम निकै नै पपुलर बनिराखेको मैले जानकारी पाएको छु। म धेरै नै खुसी छु। हुन त तपाईँले अलिकति सोध्ने बित्तिकै धेरै बोल्ने बानी छ नेपालीको, तर पनि मैले यो दुई शब्द सुरुवातमै राख्नै पर्छ किनकि धेरै नेपालीहरुको रिस्पोन्स तपाईं प्रति आउन थालेको छ, यो कार्यक्रम प्रति आउन थालेको छ, मतलब धेरै वर्ष भइसक्यो हैन यो सञ्चालन भएको?
धेरै, लगभग यो 13 वर्ष लागिरहेको छ, तर मैले सुरु गरेको चाहिँ 4 वर्ष भयो। र तपाईलाई भन्नु, तपाई त धेरै दुई तीन पटकै हाम्रो कार्यक्रममा यसरी इन्फर्मल रूपमा आइसक्नु भएको छ, र पछिल्लो पटक एक पटक मैले यहाँको इन्टरभ्यू भूकम्प गए पछाडि लिएको थिएँ सायद, होइन, त्यतिखेरको कमेन्ट एक दुईजना साथीहरूले यहाँ कमेन्ट गर्नुभएको थियो, सुन्न चाहनुहुन्छ कस्तो किसिमको कमेन्ट थियो भनेर? होइन, आवाजमा होइन, उहाँ एउटा यहाँ चाहिँ अब नेपालीहरूको कार्यक्रम भइरहन्छ र त्यो कार्यक्रममा यो नेपाली भाषाको रेडियो प्रोग्रामको बारेमा चर्चा हुने गर्छ, र हरेक कार्यक्रमको चर्चा हुँदाखेरि तपाईँको तपाईँसँग लिएको इन्टरभ्यूको बारेमा पनि राम्रो किसिमको चर्चा भएको थियो। तपाईँको बोल्ने शैली, तपाईँले जसरी इलाबोरेट गरेर एउटा सिचुएसनलाई चाहिँ एकदमै प्रष्ट भाषामा भनिदिनुहुन्छ, त्यो एकदमै प्रशंसा भएको थियो, होइन? तपाईँलाई मैले यो कुरा भनेको थिइनँ होला, कार्यक्रममै भन्न मन लागेको थियो, त्यही भएर भनिदिइहालेको। तपाईँले अघि अलिक बढी बोल्छु भन्नुभयो, तर तपाईँले जति बोल्नुहुन्छ त्यसले चाहिँ धेरै जानकारी चाहिँ श्रोतामा पुग्ने गरेको छ, होइन? अनि
सुनौ न हामी त्यो कमेन्टहरू पनि, किनभने श्रोताहरूको कमेन्ट नै हाम्रा लागि ऊर्जा हो, तपाईँका लागि ऊर्जा हो, त्यो मेरो लागि पनि ऊर्जा हो, किनभने म पनि संचार क्षेत्रमै काम गरिराखेको छु, यसैले उहाँहरूको कमेन्ट हामी एकचोटि सुनौ।
ल होइन, उहाँको कमेन्ट म यहाँ खोज्छु कम्प्युटरमा, कतै भेटिएछ भने म यो कार्यक्रममा हाल्नेछु यस पछाडि। र तर अहिलेलाई भने चाहिँ के छ अहिलेको ताजा अवस्था, के छ तपाईँ के गर्दै हुनुहुन्छ, कसरी लाइफ अगाडि बढिरहेको छ नेपालमा?
मैले त अनवरत रूपमा मेरो फिल्डलाई मैले छोडेको छैन, निरन्तर रूपमा मैले जति सक्दो 24 घण्टा त भन्न सकिन्न, यो चाहिँ केही घण्टा आराम र त्यसपछिको चाहिँ हल्का केही मनोरञ्जन पछाडि को समय जति मैले चाहिँ सञ्चार माध्यमलाई नै दिइराखेको छु, र नजिकबाट देशको परिस्थितिलाई निहाल्न पाएको छु, समाचारको पहिलो स्रोत बनेर चाहिँ बस्न पाएको छु, यसमा म खुसी छु। र अब तपाईँले सोधिहाल्नुभयो के छ नेपालको अवस्था भन्नुभयो, नेपालमा धेरै आशाका किरणहरू, योभन्दा अगाडि हामीले बोल्दा भन्दा अहिलेको परिवेश निकै फरक भइसकेको छ, धेरै आशाका किरणहरू देखिएका छन्, यद्यपि अपेक्षा गरे जति भइसकेको छैन, हुन त अहिले जनतामा निराशा छाइहालेको छैन, तर पनि अब यसै गरी लम्बिँदै जाने हो भने चाहिँ फेरि पनि जनतामा निराशा आउने हो कि भन्ने चाहिँ हामीले त्यो चाहिँ आकलन मात्रै गर्न सक्छौँ। तर एक किसिमको ऊर्जा भने नेपालमा आइसकेको छ, अब देश परिवर्तन हुन्छ, अब चाहिँ यही देशमा रोजगारी हुन्छ, यही देशमा सम्भावनाहरू धेरै हुन्छन् भन्ने परिकल्पना गर्न थालेका छन्। मैले यसलाई निचोडमा भन्नुपर्दा, जसरी गल्फ कन्ट्रीहरू त्यहाँको चाहिँ खनिजलाई बिक्री गरेर, अर्थात् पेट्रोलियम पदार्थलाई बिक्री गरेर त्यहाँको देशले नागरिकलाई दिएको भत्ताबाट जीवन निर्वाह गरिराखेका छन्, अथवा चाहिँ विश्वका हामी विकसित देशका नागरिक हुँ भनेर परिचय दिन सकिराखेका छन्, यसै गरी नेपालले पनि निकैवटा सम्भावना जस्तै जलविद्युत, यो सँगसँगै अरू खनिजहरूसँग पनि सम्बन्धित रहेर उद्योग सञ्चालन गरेर त्यहाँबाट आएको आमदानीले विश्वलाई नै बेचेर त्यो आमदानीबाट नेपाली जनता एकदमै आनन्दका साथ र जाने सुख शान्ति अमन चयनका साथ बस्न पाउँछन् भन्ने परिकल्पना नेपाली जनताले गर्न थालिसकेका छन्।
त्यही त है, एकदमै राम्रो हुँदैछ। तर अहिले पछिल्लो समय हामीले सञ्चार माध्यममा समाचारहरूमा अलिकति यो चाहिँ सहरी संरचनाको हिसाबमा हेर्दाखेरि अघि त्यति राम्रोसँग सहरी संरचना नहुँदाखेरि अहिले पानी पर्दाखेरि चाहिँ सडकमा पनि खोला बगेको अथवा बाढीहरू आएको फुटेजहरू समाचारहरू पढ्न पाइरहेका छौँ, वास्तविकता के हो यो साँच्चै? के भइरहेको छ त्यहाँनिर खालि खोला चाहिँ?
यो कुरा लुकाएर लुक्ने कुरा छैन, किनभने हामी भर्खरै मात्रै विकसनमुख देशतर्फ अगाडि बढेको देश हो र यसमा लोभीपापी मनहरू धेरै नै छन् र राजधानी काठमाडौँ लगायतको उपत्यकामा बाढीले केही वितण्डा मचाउनु भनेको चाहिँ खोला किनारको दोहन सँगसँगै सरकारी सम्पत्तिप्रतिको चाहिँ गिद्धे दृष्टिले गर्दा यस्तो भएको हो भनेर म आफैले पनि भन्न सक्छु, किनकि मैले स्थलगत अवलोकन गरेको छु। उपत्यकाका धेरै खोलाहरू भएको एउटा विश्वकै एउटा उपत्यका हो काठमाडौँ, र ठुलो उपत्यका मध्ये पनि पर्छ काठमाडौँ ललितपुर भक्तपुरलाई हेर्दा यहाँ धेरै खोलाहरू छन् र उपत्यका भन्ने बित्तिकै खोलाबाट मात्रै निकास बहाव हुन्छ, अरूबाट चाहिँ पुलिस जलमग्न हुन्छ, तिनी बहाव हुने खोलाहरू पनि विगतमा जत्रा थिए अहिले त्यता छैनन्। त्यहाँ चाहिँ संरचना बनाइएको छ, त्यहाँ धेरै चाहिँ दोहन गरिएको छ, यो कारणले गर्दा खोला चाहिँ उपत्यकाभित्र पस्यो र त्यो कारणले गर्दा डुमान जलमग्न भएको छ, यस्तो स्थिति आएको विपनजी।
त्यही त बारम्बार हामीले देखिरहेका छौँ अब, अनि त्यो हेर्दाखेरि पक्कै पनि यहाँ हामी न्युजिल्यान्डमा बस्ने हामीलाई एकदमै अब त्यसले त पीडा दिन्छ नि होइन, तर पनि जे होस् अब यो छिटै यसको निकास आउनेछ होइन भन्ने आशा गरौँ। र अर्को एउटा कुरा पनि सुन्न मलाई मन लागिरहेको छ, नेपालको अहिलेको अवस्था हेर्दाखेरि यो जुन हिजो अस्तिको एउटा न्युजमा आएको थियो नि यो इन्काउन्टर भनेर एउटा चाहिँ एउटा सानो बच्चा अपहरणमा परे पछाडि बच्चाको पनि हत्या भयो र त्यस पछाडि पुलिसले फेरि इन्काउन्टर गरेर त्यो अपहरण गर्ने मान्छेलाई पनि मार्यो भनेर आइरहेछ नि, त्यो के हो वास्तविक त के भइरहेछ? तपाईँ त पहिला क्राइम रिपोर्टर पनि हो क्या पहिलाको, अहिले त तपाईँ सबै थोक हेर्नुहुन्छ, तपाईँले विश्लेषण कसरी गर्नुभयो?
भनेपछि म चाहिँ यसमा के भन्छु भने कतिपय राष्ट्रिय सुरक्षा संवेदनशीलताका भित्रका र राष्ट्रिय सार्वभौम सत्तासँग सम्बन्धित र तिखो विश्लेषण र यसलाई चाहिँ ब्याङ्गी गर्न मिल्दैन, यो निकै गम्भीर विषय छ। तर पनि मैले यतिसम्म भन्न सक्छु यो विषय के हो भन्नुहुन्छ भने नेपाल प्रहरीलाई यो कन्डिसनमा मानव अधिकारको यो इस्यु लगाएर ब्लेम गरिनुभन्दा पनि एकदमै उत्कृष्ट संगठन भनेर विश्वमा चिनिन्छ, तर नेपालमा निष्कलङ्क छ भन्न चाहिँ सक्दिनँ म। धेरै आलोचनाहरू आएका छन् त्यहाँभित्रका केही यस्ता अधिकृतहरू छन् जसले गर्दा चाहिँ देशलाई केही अप्ठ्यारो पर्दाखेरि पनि निकै राम्रो भूमिका निर्वाह गरेकाहरू पनि छन्, तर केही व्यक्तिका कारण यो संगठन बदनाम नभएको भने होइन। तर यो पछिल्लो भक्तपुरको इन्काउन्टरलाई हेर्दाखेरि बच्चा अघिल्लै रात मारिएको छ, यो पोस्टमार्टम रिपोर्टले पनि देखाइसकेको छ, र यो एकदमै जघन्य अपराध हो। आमाको काखबाट एउटा घरमा न्यानो तरिकाले बसिरहेको बच्चालाई टपक्क टिपेर लगेर कहीँ लगेर हत्या गरिन्छ भने त्यसलाई चाहिँ छुट दिनुपर्छ भन्ने पक्षमा म बहस गर्न चाहन्न। यद्यपि मानवाधिकारवादीहरूले पनि यो मेरो आवाज सुनिरहेका हुन सक्छन्, आपत्ति जनाउन सक्छन्, यसमा मानवाधिकार जोडिएको छ, तर यस पछाडि यसलाई विवादमा तान्न खोजिएको छ। उनीहरूले यदि इन्काउन्टरै गर्न खोज्दाखेरि अथवा प्रहरीले आक्रमण गर्न खोजिरहेखेरि इन्काउन्टर हो भने यो 100% सही छ, मैले यसलाई चाहिँ गलत भन्न सक्दिनँ। किनभने प्रहरीले यदि इन्काउन्टर नगर्ने हो भने कुनै पनि देशको सुरक्षा संयन्त्र राम्रो बन्न सक्दैन। तर यदि एउटा विषय के पनि आएको छ भने यदि यो अतिरञ्जित होइन भने ती दुवै व्यक्तिलाई बालक हत्या गरिएकै घरबाट पक्राउ गरेर लगिएको हो भन्ने दावी गरिएको छ। यदि पक्राउ गरेर अनि जङ्गलमा लगेर इन्काउन्टर गरिएको छ भने यो चाहिँ अत्यन्तै फेरि अर्को जघन्य अपराध हो, यो अपराध गर्न प्रहरीलाई पनि छुट हुँदैन, कुनै पनि विश्वकै प्रहरी संगठनलाई यस्तो छुट हुँदैन। किनभने अन्तर्राष्ट्रिय मूल्य मान्यतामा आधारित सुरक्षा संयन्त्रहरू हुन्छन्, सुरक्षा संगठनहरू हुन्छन्। यदि बच्चालाई मारेर फरार हुँदै गर्दाखेरि पक्राउ गर्न खोज्दा प्रहरी प्रति चाहिँ लक्षित गरेर कुनै आक्रमण गर्न खोजियो भने प्रति सुरक्षात्मक आक्रमण गर्न प्रहरीले पाउँछ, यो विश्वकै मान्यता हो। र यदि त्यो अवस्थामा इन्काउन्टर भएको भने अब नेपालमा पनि सर्वलाइरहेका यस्ता फिल्मी शैलीका अपराधीहरू डराउन जरुरी छ, प्रहरीले जति बेला पनि इन्काउन्टर गर्न सक्छ।
तपाईँको कुरा त एकदमै यसमा सहमत नजनाउन सकिँदैन, सहमत म पनि छु। यदि प्रतिरक्षामा गोली चलेको हो र अपहरणकारीको चाहिँ इन्काउन्टर गरिएको हो भने यसमा सबैले ऊ साथ दिनुपर्छ, तर यदि घरबाट पक्रेर लगेर जङ्गलमा लगेर चाहिँ इन्काउन्टरको नाममा हत्या गरिएको हो भने यो कसैलाई स्वीकार्य हुने छैन होइन, यो एकदमै राम्रो कुरा गर्नुभयो।
अब राज्यले एउटा चाहिँ अत्यन्तै स्वतन्त्र ढङ्गको निष्पक्ष र स्वतन्त्र छानबिन बनाउनुपर्छ र चाहिँ के हो सत्य तथ्य चाहिँ जनतालाई बाहिर ल्याउनुपर्छ। यदि दुईटा कुरा आइसकेपछि कुनै पनि इस्युजमा दोहोरो कुरा आइसकेपछि त्यसलाई क्लियर गर्न राज्य उत्तरदायी बन्नुपर्छ र तत्कालै यो यो घटनाको छानबिन समिति बनाएर निष्पक्ष र चाहिँ एकदमै सहज ढङ्गले काम गर्न पाउने गरी स्वतन्त्र समिति बनाएर यो विषयलाई चाहिँ बाहिर ल्याउनु पर्छ विपनजी।
एकदमै सही कुरा गर्नुभयो, एकदमै पर्फेक्ट। तपाईँ अब यति लामो समय पत्रकारिता गरेको मान्छेले राम्रोसँग यसरी यहाँ हामी न्युजिल्यान्डमा बसेको सर्फेसमा नलेज राखेको मान्छेहरूलाई तपाईँले जानकारी गराइदिनु भयो, एकदमै धेरै धेरै धन्यवाद। इन्द्रजी तपाईँलाई अन्तिममा केही भन्ने इच्छा चाहना छन् भने राख्न सक्नुहुन्छ।
मेरो त कुरा त्यही हुन्छ विपनजी, खासमा अब देशले काँचुली फेर्दैछ, तपाईँहरू विदेशमा जुन भूमिमा जहाँ पनि काम गरिराख्नु भएको छ, मेहनत गरिराख्नु भएको छ, भविष्य बनाइराख्नु भएको छ, योग्यता बनाइराख्नु भएको छ, यो देशकै लागि हो भन्ने म विश्वास गर्छु। र यो देशकै लागि तपाईँहरू पनि फर्किनुपर्छ या त्यहीँबाट पनि यसरी टेवा दिनुपर्छ, जसरी विपनजीले एउटा कार्यक्रम मार्फत सबै नेपालीलाई बाँध्ने एउटा चाहिँ निकै महत्वपूर्ण भूमिका निर्वाह गरिराख्नु भएको छ, म अत्यन्तै खुसी छु। र सबै नेपालीले नेपालै आउनुपर्छ भन्ने पनि होइन, त्यहीँ बस्दाखेरि पनि देशको परिवर्तनका लागि, समाजको परिवर्तनका लागि, आफ्नो दाजुभाइ टोल छिमेकको परिवर्तनका लागि केही भूमिका निर्वाह गरिदिनुहोस्। सजिलो अप्ठ्यारो सप्ठ्यारो सबैमा साथ दिनुहोस् र नेपालमा जन्मिएर नेपाली हुँ भन्दाखेरि गर्व गर्ने गरौँ, किनभने गर्व गर्ने ठाउँहरू धेरै छन्। तपाईँ र म त खेललाई पनि नजिकबाट हेर्छौँ, खेलबाट पनि निकै चाहिँ प्रगति गर्दैछ, विकासमा पनि निकै चाहिँ प्रगति गर्दैछ, राजनीतिमा चाहिँ विश्वले नै चाहिँ चकित हुने खालका चाहिँ राजनीतिक परिवर्तन विकास गरिसकेको छ। यसैले मेरो देश नेपाल भनेर विश्वका जुनसुकै कुनामा पनि एकदम गर्वका साथ भनौँ। र अर्को कुरा के हो भने तपाईँ 10 वर्ष पहिला देश छोडेर बाहिर गइसक्नु भएको छ, त्यो पछाडि यो एक दशकमा धेरै परिवर्तन भएको छ, र कसैले तपाईँलाई तपाईँको देशको बारेमा होच्याएर भन्छ भने ती थपेर तपाईँले भन्ने होइन, अब हामी स्वावलम्ब छौँ, नेपाल पनि स्वावलम्बी छ भनेर चाहिँ त्यसलाई प्रतिवाद गर्ने गर्नुहोस्। नेपाल कमजोर छ भनेर कुनै पनि विदेशीको अगाडि प्रस्तुत नहुनुहोस्, त्यसले तपाईँकै आफ्नो गरिमालाई होच्याउँछ। मैले चाहिँ उहाँहरूलाई यो आग्रह गर्छु।
धन्यवाद दिनुहोस्, तपाईँले एकदमै समय दिनुभयो होइन, कुरा राख्नुभयो, नेपालको बारेमा जानकारी दिनुभयो र एकदमै खुसी लाग्यो मलाई। तपाईँलाई धेरै धेरै धन्यवाद छ।
तपाईँको रेडियो कार्यक्रम टिमलाई नै मैले एकदम हार्दिक आभार प्रकट गरेँ, किनभने समय दिनुभयो, म एकदमै खुसी छु
भिपनजी। हजुर धन्यवाद, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो इन्द्र आचार्य, नेपालको बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो। अब भने एउटा मिठो गीतको पालो भएको छ, गीत पछि यहाँहरूमा आउनेछु, कतै पनि नजानु होला।
पानी घुम्याको कम्मरमा औठी पहिलो मारे मैले पहिलो नम्बरमा, पहिलो नम्बरमा हाय हाय मा तोरी पहिलो नम्बरमा, यत्रो नम्बरमा
पहिलो नम्बरमा, 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 प
श्रोतावृन्द, यो मिठो गीतपछि कार्यक्रम हाम्रो चौतारीमा फेरि पनि स्वागत गर्न चाहन्छु। यहाँहरू अहिले सुनिराख्नु भएको छ हाम्रो चौतारी न्यूजल्यान्ड नेपाली एसोसिएसनको प्रस्तुति हाम्रो चौतारी। यहाँहरूले हरेक शुक्रबार साँझ प्लानेट एफएमको 104.6 सुन्दै आइराख्नु भएको छ र कार्यक्रममा अब बेला भएको छ केही जानकारी राख्ने न्यूजील्याण्डको अकल्याण्डमा हुन गइरहेको कार्यक्रमको बारेमा। र यही अगस्त 25 अथवा 25 अगस्तमा यो शनिबारको दिन पर्छ, विद्यार्थीहरूको लागि एउटा एकदमै उपयोगी कार्यक्रम हुन गइरहेको छ। केही समय यता नेपालबाट धेरै विद्यार्थीहरू न्यूजील्याण्ड आउने क्रम बढेको छ। यहाँ आएपछि विद्यार्थीहरूले अनेक समस्या तथा मानसिक तनावको सामना गर्नुपर्ने हुन्छ। यसबारे पूर्व विद्यार्थीहरूले नै बढी जानकार हुन्छन् र कस्ता कुरामा उनीहरूलाई सूचना र सहयोग चाहिन्छ पूर्व विद्यार्थीहरूलाई नै बढी थाहा हुन्छ, जसले गर्दा न्यूजील्याण्डमा शुरूका दिनहरूमा नयाँ विद्यार्थीहरूको लागि बसाई सहज होस् हुन सकोस्। यसै उद्देश्यले पूर्व विद्यार्थीहरूको सक्रियतामा नेपालबाट आउनुभएका नयाँ विद्यार्थीहरूका लागि न्यूजील्याण्डमा रहन, बस्न, काम खोज्न चाहिने विभिन्न जानकारी तथा विद्यार्थी बीच आपसी सम्पर्क गराउने उद्देश्यले एक कार्यक्रम आयोजना हुँदैछ। यदि तपाईँको सम्पर्कमा कोही नयाँ विद्यार्थी हुनुहुन्छ भने यो सूचना उहाँसम्म पुर्याइदिन हार्दिक अनुरोध गर्दछौ। स्थान फ्री मेन्स बे कम्युनिटी हल, 52 हिपबर्न स्ट्रीट, फ्री मेन्स बे मा अगस्त 25 शनिबारको दिन कार्यक्रम शुरू हुँदैछ दिनको 3:30 बजेदेखि। त्यस्तै मसँग अर्को कार्यक्रमको बारेमा पनि जानकारी छ। अगस्त 25 शनिबारकै दिन नेपाल कल्चरल सेन्टरको आयोजनामा 3rd मल्टी एथनिक डान्स फेस्टिभल हुँदैछ। टिएटाटुको पेन्सुइला कम्युनिटी सेन्टर, 595 टिएटाटु रोड अक्लेरमा 5:00 बजेदेखि 9:00 बजेसम्म धेरै एथनिक कम्युनिटीका डान्सरहरू प्रस्तुत हुनेछन्। प्रवेश निशुल्क रहेको छ, हेर्न आउन नबिर्सिनु होला। त्यस्तै मसँग अर्को जानकारी रहेको छ, सेप्टेम्बर 2 आइतबारको दिन नेपाल सम्बन्धी मर्मस्पर्शी फोटोहरूको प्रदर्शनी हुँदैछ फ्लिकिङ कन्भेन्सन सेन्टरको लिन फिल्ड रूममा। विशेष द ग्यादरिङ अफ लाइफ न्यूजील्याण्ड नेप्लिज एसोसिएसनसँगको सहकार्यमा फोटोग्राफर परमित साहनीले गत जुनमा नेपालमा खिच्नुभएका फोटोहरू प्रदर्शन गर्न गइरहनु भएको छ। स्थान फ्लिकिङ कन्भेन्सन सेन्टरको लिनफिल्ड रूम, समय दिनको 1:30 बजेदेखि। सम्पूर्ण महानुभावहरूलाई निमन्त्रणा दिन चाहन्छु। त्यस्तै सेप्टेम्बर 8 दिन शनिबार पर्छ, न्यूजील्याण्ड नेप्लिज एसोसिएसनले आयोजना गर्दैछ यस वर्षको तीज कार्यक्रम। स्थान रानोही कम्युनिटी सेन्टर, 474 रानोही रोड, रानोही, समय 6:00 बजेदेखि। विविध मनोरञ्जनात्मक कार्यक्रम र सामूहिक डिनरमा सहभागी हुन एनजेडएनएका रचना श्रेष्ठ अञ्जना सत्याल वा रिचा थापालाई सम्पर्क गर्न सकिन्छ। यहाँहरूले उहाँहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीको लागि एनजेडएनएको फेसबुक पेज पनि यहाँहरूले हेर्न सक्नुहुन्छ। यो त रह्यो केही कार्यक्रम जुन हुन गइरहेको छ अब निकट भविष्यमा नै। यहाँहरूलाई मैले सबै कार्यक्रमको बारेमा जानकारी दिएँ। यदि तपाईँलाई यो कार्यक्रमको बारेमा विस्तृत रूपमा जानकारी पाउन मन छ भने तपाईँले डाइरेक्ट मसँग सम्पर्क गर्न सक्नुहुन्छ र म तपाईँहरूलाई सम्बन्धित व्यक्ति तपाईँहरूलाई जुन कार्यक्रमको बारेमा जानकारी चाहिएको हो त्यो कार्यक्रमको सम्बन्धित व्यक्तिको फोन नम्बर पनि उपलब्ध गराइदिनेछु। तपाईँले मसँग सम्पर्क राख्न सक्नुहुन्छ। यदि तपाईँसँग सम्बन्धित व्यक्तिको फोन नम्बर छ भने डाइरेक्ट फोन गरेर पनि विस्तृत जानकारी लिन सक्नुहुन्छ। यति भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको पालो भएको छ। गीतपछि आउनेछु, कतै पनि नजानु होला। कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। हाम्रो चौतारी यहाँहरूलाई कस्तो लाग्छ, यहाँहरूलाई कस्तो लागिरहेको छ? यदि तपाईँहरूलाई हाम्रो चौतारीमा केही चेन्जेस ल्याउन मन छ र कस्तो किसिमको चेन्जेस ल्याउन मन छ यहाँहरूले हामीलाई सुझाव दिन सक्नुहुन्छ। न्युज लाइनमा हाम्रो फेसबुक पेज छ, पेजमा जानुहोस् र हामीलाई सुझाव दिनुहोस्। हामी यहाँको सुझाव अनुसार नै कार्यक्रमलाई अगाडि बढाउने